وَإِلَى ثَمُودَ أَخَاهُمْ، اور قوم سمود کی طرف ان کے بھائی صالح علیہ السلام کو بھیجا، اس نے کہا ہے میری قوم تم اللہ کی عبادت کرو، اس کے سوا تمہارا کوئی معبود نہیں، اسی نے تمہیں زمین سے پیدا کیا اور اسی نے اس زمین میں تمہیں بسایا، بس تم اس سے معافی طلب کرو اور اس کی طرف رجوع کرو، بے شک میرا رب قریب اور دعاؤں کا سننے والا ہے۔ انہوں نے کہا ہے صالح، اس سے پہلے تو ہم تجھ سے بہت کچھ امیدیں لگائے ہوئے تھے، کیا تو ہمیں ان عبادتوں سے روک رہا ہے جن کی عبادت ہمارے باپ دادا کرتے چلے آئے؟ ہمیں تو اس دین میں حیران کن حد تک شک ہے جس کی طرف تو ہمیں بلا رہا ہے۔ اس نے جواب دیا کہ میری قوم کے لوگوں، ذرا بتاؤ تو اگر میں اپنے رب کی طرف سے کسی مضبوط دلیل پر ہوا اور اس نے مجھے اپنے پاس کی رحمت عطا کی ہو، پھر اگر میں نے اس کی نافرمانی کر لی تو کون ہے جو اس کے مقابلے میں میری مدد کرے؟ تم تو میرا نقصان ہی بڑھا رہے ہو، اور اے میری قوم والو، یہ اللہ کی بھیجی ہوئی اونٹنی ہے جو تمہارے لیے ایک معجزہ ہے، اب تم اسے اللہ کی زمین میں کھاتی ہوئی چھوڑ دو اور اسے کسی طرح ایذا نہ پہنچاؤ، ورنہ فوری عذاب تمہیں پکڑ لے گا۔ پھر بھی ان لوگوں نے اس اونٹنی کے پاؤں کاٹ ڈالے۔ اس پر صالح نے کہا، اچھا تم اپنے گھروں میں تین تین دن تک تو رکھ سکو گے، یہ وعدہ جھوٹا نہیں، یعنی اس کے بعد عذاب آئے گا۔ پھر جب ہمارا فرمان آ پہنچا، یعنی عذاب کا، ہم نے صالح کو اور ان پر ایمان لانے والوں کو اپنی رحمت سے اس سے بھی بچا لیا اور اس دن کی رسوائی سے بھی، یقیناً تیرا رب نہایت توانا اور غالب ہے۔ وَأَخَذَ الَّذِينَ ظَلَمُوا الصَّيْحَةَ، اور ظالموں کو بڑے زور کی چنگھاڑ نے آدھ بوچا، پھر تو وہ اپنے گھروں میں اوندے پڑے رہ گئے، ایسے کہ گویا وہ وہاں کبھی آباد ہی نہ تھے۔ آگاہ رہو کہ قوم سمود نے اپنے رب سے کفر کیا، سن لو ان سمودیوں پر پھٹکار ہے۔ یہ تھی آیت نمبر 61 سے 68۔ ان آیتوں کا عنوان ہے نشانی مانگ کر اس کی قدر نہ کرنا اللہ کے غضب کو بلاتا ہے۔ پھر آگے سلیش ڈال کے لکھیں گے، حضرت صالح کی کہانی سے اخذ کردہ نتیجہ۔ حضرت صالح کی قوم نے ایک عجیب و غریب نشانی مانگی تھی، کہنے لگے کہ ہم تجھے نبی نہیں مانیں گے جب تک کہ تو ہمارے سامنے پہاڑ کے اندر سے ایک اونٹنی کو نکلتا ہوا نہ لے کے آ۔ کاتبہ نام کی ایک چھوٹی سی چٹان تھی، راک کی طرح کی، کہنے لگے اس میں سے ایک اونٹنی نکلے جو پریگننٹ بھی ہو اور ہمارے سامنے وہ بچے کو پیدا کرے۔ یہ بات کون کہتا ہے کہ جو ماں کے پیٹ سے بچے کو نکلتا دیکھنا ایک نشانی اور معجزہ نہ سمجھے؟ اور میں اکثر سوچتی ہوں کہ اگر ہم اس کو اپنی آنکھوں سے نہ دیکھ رہے ہوں دن رات تو کبھی نہ مانیں۔ اگر یہ غیب کا معاملہ ہوتا اور ہر عورت دوسرے کو آ کے بس بتاتی کہ اس طرح میرا پیٹ پھٹا اور اس میں سے ایک بچہ نکلا تو کوئی نہ مانتا۔ اسی لیے تو اللہ تعالیٰ نے یہ دنیا میں لوگوں کے سامنے کر دیا، ورنہ اس کو غیب میں بھی رکھا جاتا۔ تو وہ لوگ جو ماں کے پیٹ سے بچے کو نکلتا دیکھ کر اللہ کو نہ پہچانے، وہ اونٹنی کو پہاڑ کے پیٹ سے نکلتا ہوا دیکھ کے بھی نہیں مانے۔ بالکل ویسے ہوا جیسے انہوں نے چاہا تھا، پہاڑ پھٹا، اس میں سے ایک کیمل نکلی، اتنی بڑی، اتنی بوجھل تھی، اپنے بوجھ سے لدی ہوئی تھی، پھر سب کے سامنے اس نے بچے کو دیا، بچہ اس کے ساتھ بڑا ہو گیا، مان جاتے۔ ایک دفعہ تو اس میریکل کو دیکھ کر، یا آپ کہہ لیں کہ تماشے کو دیکھ کے متاثر ہوئے، لیکن وہ اونٹنی جو تھی وہ پانی پیتی تو سارا پانی پی جاتی، کھیتوں میں جاتی سارا کھیتی کھا جاتی، ان کے جانوروں کو نہ ملتا۔ کل تک اس اونٹنی کا مطالبہ کرنے والے آج اس کی جان لینے پہ آ گئے۔ یہ کب ہوتا ہے؟ جب ہم اللہ سے کوئی نشانی مانگیں اور وہ مل جائے اور پھر ہم اللہ کے دین سے پیچھے ہٹیں۔ کیسے؟ ہم کہتے ہیں اللہ اولاد دے، بس پھر تو ہم تیرے آگے جھکے رہیں گے، اللہ سن لیتا ہے، دے دیتا ہے۔ حال کیا ہوتا ہے؟ اب تو میرا انتظار کر، بچے کے کام بڑے ہیں۔ ہم کہتے ہیں بس اللہ کرے بچوں کی شادیاں ہو جائیں، جوان بچیاں گھر میں بیٹھی ہوئی ہیں۔ یہ نشانیاں مانگ رہے ہوتے ہیں ہم، یہ نشانیوں کی قسم ہے اپنی زندگی میں۔ میں سے واقعات، اللہ یہ کام ہو جائے بس ٹھیک، اس بیماری سے نکل جاؤں بس، پھر دیکھ میں تیرے آگے کیسے آتی ہوں۔ اور جب ہو جاتا ہے تو ہم کہتے تو کون اور میں کون، اب تو وقت ہی نہیں ہے، اب تو مصروف ہی اور ہو گئے۔ اگر قوم صالح نے اونٹنی کو مانگ کے پھر اس کے تقاضے نہیں پورے کر سکے تو کیا ہم دن رات یہ نہیں کر رہے؟ ایک نعمت مانگتے ہیں مل جاتی ہے، وہی نعمت ہمیں اللہ سے دور کر دیتی ہے۔ گھر چھوٹا ہوتا ہے ہم اللہ کی عبادت کے لیے، اللہ کے دین کے لیے وقت نکال لیتے ہیں، اور جب گھر بڑا ہو جاتا ہے تو ہم سارا دن اسی کی پوجا کرتے رہتے ہیں، کہتے ہیں اب ہماری نمازیں بھی وقت پہ نہیں ہوتی۔ تو لہٰذا نشانی مانگنے کی بجائے نشانی کے ملنے کے بعد، پورا ہونے کے بعد، خود کو اللہ کی طرف زیادہ لگا دینا، یہی ہے وہ بات جو بندے کو انشاء اللہ تعالیٰ اللہ کے عذابوں سے بچائے گی۔ وَلَقَدْ جَاءَتْ رُسُلُنَا إِبْرَاهِيمَ بِالْبُشْرَى قالوا سلاما، اور ہمارے بھیجے ہوئے پیغامبر ابراہیم کے پاس خوشخبری لے کر پہنچے اور سلام کہا، انہوں نے بھی جواب سلام دیا اور بغیر کسی تاخیر کے گائے کا بھنا ہوا بچڑا لے آئے۔ اب جو دیکھا کہ ان کے ہاتھ تو اس کی طرف نہیں پہنچ رہے تو ان سے اجنبیت محسوس کر کے دل ہی دل میں ان سے خوف کرنے لگے۔ انہوں نے کہا، ڈرو نہیں، ہم تو قوم لوط کی طرف بھیجے ہوئے ہیں۔ اس کی بیوی جو کھڑی ہوئی تھی وہ ہنس پڑی، تو ہم نے اسے اسحاق کی اور اسحاق کے پیچھے یعقوب کی خوشخبری دی، وہ कहने लगी, हाय मेरी कमबख्ती, मेरे यहाँ औलाद कैसे हो सकती है, मैं खुद बुढ़िया और ये मेरे खावन बहुत बड़ी उम्र के हैं, ये तो यकीनन बड़ी अजीब बात है। फरिश्तों ने कहा, क्या तू अल्लाह की कुदरत से ताज्जुब कर रही है, तुम पर ऐ इस घर के लोगो अल्लाह की रहमत और उसकी बरकतें नासिल हों, बेशक अल्लाह तआला हम्दो सना का सजावार और बड़ी शान वाला है। जब इब्राहिम का डर खौफ जाता रहा और इसे बशारत भी पहुंच चुकी तो हमसे कौमे लूत के बारे में कहने सुनने लगे। यकीनन इब्राहिम बहुत तहम्मुल वाले, नरम दिल और अल्लाह की जानब झुकने वाले थे। ऐ इब्राहिम, इस ख्याल को छोड़ दीजिए कि आपके रब का हुक्म आ पहुंचा है और इन पर ना टाले जाने वाला अजाब जरूर आने वाला है। जब हमारे भेजे हुए फरिश्ते लूत के पास पहुंचे तो वो इनकी वजह से बहुत गमगीन हुए और दिल ही दिल में कुढ़ने लगे और कहने लगे, आज का दिन बड़ी मुसीबत का दिन है। और इनकी कौम दौड़ती हुई इसके पास पहुंची, वो तो पहले ही बदकारियों में मुबतला थी। लूत अलैहिस्सलाम ने कहा, है कौम के लोगो, ये हैं मेरी बेटियां जो तुम्हारे लिए बड़ी ही पाकीजा हैं, और अल्लाह से डरो और मुझे मेरे मेहमानों के बारे में रुसवा न करो, क्या तुम में एक भी भला आदमी नहीं? उन्होंने जवाब दिया कि तू बखूबी जानता है कि हमें तो तेरी बेटियों पर कोई हक नहीं और तू हमारी असली चाहत से बखूबी वाकिफ है। लूत अलैहिस्सलाम ने कहा, काश के मुझ में तुमसे मुकाबला करने की कुव्वत होती और मैं किसी जबरदस्त का आसरा पकड़ लेता। अब फरिश्तों ने कहा, ए लूत, हम तेरे परवरदिगार के भेजे हुए हैं, नामुमकिन है कि ये तुझ तक पहुंच जाए, बस तो अपने घर वालों को लेकर कुछ रात रहे निकल खड़ा हो, तुम में से किसी को मुड़कर भी नहीं देखना चाहिए बजुस तेरी बीवी के, इसलिए कि उसे भी वही पहुंचने वाला है जो इन सबको पहुंचेगा। यकीनन इनके वादे का वक्त सुबह का है, क्या सुबह बिल्कुल करीब नहीं? फलम्मा जा अमरुना, फिर जब हमारा हुक्म आ पहुंचा तो हमने बस्ती को जेरो जबर कर दिया और ऊपर का हिस्सा नीचे कर दिया और उन पर कंकरीले पत्थर बरसाए जो तह बतह थे, तेरे रब की तरफ से निशानदार थे और वो इन जालिमों से कुछ भी दूर न थे। ये थी आयत नंबर 69 से 83। इन आयत का टॉपिक है छुटलाने वाले तबाह किए गए, दूसरा टॉपिक है इसका मायूसी की ज़रूरत नहीं, तीसरा टॉपिक इन आयतों का हम लिखेंगे जैसा फेल वैसी सज़ा। हमने इसमें सबसे पहले हजरत इब्राहिम की और बीबी सारा की बात देखी, इस पे बात करेंगे सूरह ज़ारियात में इंशाअल्लाह ताला। कौमे लूत की बात जो यहाँ हुई और उस उनका जो बुरा फेल था, इसी को आज के दौर का फैशन बना के लोगों के सामने पेश किया जाता है। इसी चीज के ऊपर अल्लाह ताला ने कौमे लूत पे पत्थर बरसाए थे। आज भी इस चीज को डिस्कवर किया गया कि जिस जगह ये अजाब आया था वहां के जो पत्थर थे, पहाड़ थे, उसके नीचे ऑयल था। जब पहाड़ फटा तो उसके अंदर से जो ऑयल निकला उससे आग लगी और पहाड़ों के जो पत्थर थे, जो कंकर, वो इन लोगों के सरों पे उड़के लगे थे। रिवायतों में आता है कि इनके ऊपर लगते और जिस्म से शर्मगाह के रास्ते से निकले। ये है जुर्म और सजा के अंदर मुमासलत। अल्लाह ताला दुनिया में भी ऐसी करेगा और आखिरत में भी ऐसी करेगा। जो लोग जिस तरह का जुर्म करते हैं ना, उनको वैसी ही सजा दी जाती है। जिना का फेल एक ऐसा फेल होता है कि जिसमें इंसान का पूरा जिस्म इन्वॉल्व होता है। अल्लाह ताला ने इनको जो अजाब दिया था उसका असर भी इनके पूरे जिस्म पे आया। इंशाल्लाह इस पे भी बात आगे जाके होगी, क्योंकि ये वाकया इससे भी ज्यादा डिटेल से आगे जाके आएगा। वह इला मदयन अखाहुम शुएइबा, और हमने मदियन वालों की तरफ इनके भाई शुएब अलैहिस्सलाम को भेजा। उसने कहा, ऐ मेरी कौम, अल्लाह की इबादत करो, इसके सिवा तुम्हारा कोई माबूद नहीं, और तुम नाप तोल में कमी भी ना करो। मैं तो तुम्हें आसूदा हाल देख रहा हूँ और मुझे तुम पर घेरने वाले दिन के अजाब का खौफ भी है। ऐ मेरी कौम, नाप तोल इंसाफ के साथ पूरी पूरी करो, लोगों को इनकी चीजें कम न दो और जमीन में फसाद और खराबी न मचाओ। अल्लाह ताला का हलाल किया हुआ जो बच रहे तुम्हारे लिए बहुत ही बेहतर है अगर तुम ईमान वाले हो, मैं तुम पर कुछ निगेबान और दारोगा नहीं हूँ। उन्होंने जवाब दिया, ऐ शुएब, क्या तेरी नमाज तुझे यही हुक्म देती है कि हम अपने बाप दादाओं के माबूदों को छोड़ दें और हम अपने मालों में जो कुछ चाहें इसका करना भी छोड़ दें? तू तो बड़ा ही बावकार और नेक चलन आदमी है। मजाक उड़ा रहे थे ये, तमस्खुर। कहा, है मेरी कौम, देखो तो, अगर मैं अपने रब की तरफ से रोशन दलील लिए हुए हूँ और इसने मुझे अपने पास से बेहतरीन रोजी दे रखी है, तो मेरा ये इरादा बिल्कुल नहीं कि तुम्हारा खिलाफ करके खुद उस चीज की तरफ झुक जाऊं जिससे मैं तुमको रोक रहा हूँ। मेरा इरादा तो अपनी ताकत पर इस्लाह करने का ही है, मेरी तौफीक अल्लाह ही की मदद से है और इसी पर मेरा भरोसा है और इसी की तरफ मैं रजू करता हूँ। ऐ मेरी कौम के लोगो, कहीं ऐसा न हो कि तुमको मेरी मुखालफत इन अजाबों का मुस्तहिक बना दे जो कौम नूह और कौम قوم ہود اور قوم صالح کو پہنچے ہیں، اور قوم لوط تو تم سے کچھ بھی دور نہیں۔ تم اپنے رب سے استغفار کرو اور ان کی طرف توبہ کرو، یقین مانو کہ میرا رب بڑی مہربانی والا اور بہت محبت والا ہے۔ انہوں نے کہا، اے شعیب، تیری اکثر باتیں تو ہمیں سمجھ ہی نہیں آتی۔ آج بھی لوگ یہی کہتے ہیں نا، اور ہم تو تجھے اپنے اندر بہت کمزور پاتے ہیں، اگر تیرے قبیلے کا خیال نہ ہوتا تو ہم تو تجھے سنسار کر دیتے۔ دیکھیے برادری کی کتنی اہمیت ہے۔ اور ہم تجھے کوئی حیثیت والی ہستی نہیں جانتے۔ انہوں نے جواب دیا، ہے میری قوم کے لوگوں، کیا تمہارے نزدیک میرے قبیلے کے لوگ اللہ سے بھی زیادہ عزی عزت ہیں کہ تم نے اسے پسے پش ڈال دیا ہے؟ یقیناً میرا رب جو کچھ تم کر رہے ہو سب کو گھیرے ہوئے ہے۔ اے میری قوم کے لوگوں، اب تم اپنی جگہ عمل کیے جاؤ، میں بھی عمل کر رہا ہوں، تمہیں ان قریب معلوم ہو جائے گا کہ کس کے پاس وہ عذاب آتا ہے جو اسے رسوا کر دے، اور کون ہے جو جھوٹا ہے۔ تم انتظار کرو، میں بھی تمہارے ساتھ منتظر ہوں۔ ولما جا امرنا نجینا شعیبا والذین آمنوا معہ، اور جب ہمارا عذاب کا حکم آ پہنچا، ہم نے شعیب کو اور ان کے ساتھ تمام مومنوں کو اپنی خاص رحمت سے نجات بخشی، اور ظالموں کو سخت چنگھاڑ کے عذاب نے دھر دبوچا، جس سے وہ اپنے گھروں میں اوندھے منہ پڑے رہ گئے۔ کالم یغنو فیہا، گویا کہ وہ ان گھروں میں کبھی بسے ہی نہ تھے۔ آگاہ رہو، مدین کے لیے بھی ویسی ہی دوری ہو جیسی دوری ثمود کو ہوئی۔ یہ تھی آیت نمبر 84 سے 95، اس کا عنوان ہے معاشی فساد کی زندہ مثال۔ پیچھے بھی ہم نے دیکھا تھا کہ حضرت شعیب علیہ السلام ایک بزنس کرنے والی قوم کی طرف آئے تھے، ان کے اندر جتنی بھی خرابیاں تھیں ان کا تعلق مال سے تھا، اور کسی دور میں لوگوں کا ایک بہت بڑا ویک پوائنٹ جو ہوتا ہے وہ مال ہوتا ہے۔ لوگوں کو دین کا ہر ورژن قبول ہوتا ہے، لیکن وہ ورژن قبول نہیں ہوتا جس سے ان کو اپنی تجارت یا اپنے کام کو یا اپنے مال کو حرام سے پاک کر کے حلال کی طرف لانا ہو۔ ایسے لوگ پھر سیکولرزم کے نام پہ کچھ ایسے قوانین بنا دیتے ہیں کہ دین کو مسجد تک رکھو، اس کو اپنے گھروں میں نہ آنے دو، ان کو اپنی تجارتوں میں نہ شامل کرو، اور اس کا نتیجہ کیا ہو کہ لوگ اللہ کے دین کو نہ مانے، یعنی اس کو بالکل الگ کرو۔ آج بھی دیکھیے کہ لوگوں کی تجارت بالکل ایک مختلف روپ دکھاتی ہے، اور اس کے علاوہ جو ان کی عبادات ہوتے ہیں وہ بالکل ایک دوسرا روپ دکھاتی ہیں۔ تو ہم سب کے لیے اس میں سیکھنے کی بات کیا ہے کہ اصل دین وہی ہے جو انسان کو دنیا کے اندر رہنے کا، زندگی گزارنے کے ہر معاملے کے اندر رہنمائی کرے۔ جب اس کو ایک طرف کر دیا جائے تو نتیجہ کیا ہوتا ہے کہ پھر لوگ اس چیز سے اپنے آپ کو دور کر لیتے ہیں جو کہ اللہ تعالیٰ کو مطلوب ہوتی ہے۔ اللہ تعالیٰ سے دعا ہے کہ وہ ہمیں عمل کی نیت سے سننے والا بنا دے، اور ہر وہ چیز جو ہمارے اوپر اللہ تعالیٰ کے عذاب یا اللہ تعالیٰ کی طرف سے کسی ایسی چیز کو ذریعہ بنا دے کہ ہم اس کی وجہ سے اللہ تعالیٰ کی نافرمانیوں میں شکار ہو جائیں، اس کو ہماری زندگی سے نکال دے۔ اگلی چیز اس حصے میں تھی وہ نماز سے متعلق تھی۔ آیت کو ہائی لائٹ کریں گے، آیت نمبر 87 ہے۔ یا شعیب اصلاتک تامرک ان نترک ما یعبد آباؤنا، تانا دیا تھا انہوں نے نماز کا۔ یہاں باقی پہلو تو نہ دیکھیں، صرف اتنی بات بھی دیکھ لیجئے کہ نماز کا ایک اثر ہونا چاہیے، اور وہ کیا کہ نماز بندے کے اندر وہ حوصلہ پیدا کرے کہ دوسروں کو برائیوں سے روک سکے۔ جب نمازیں مردہ ہوتی ہیں نا، تو ہم نمازیں پڑھ کے بھی لوگوں کے اندر ان کے غلط کاموں کے اوپر مطمئن ہو کے بیٹھ جاتے ہیں۔ تو ہم سب اپنی نمازوں کو چیک کریں گے کہ کیا واقعی ہماری نمازیں ایسی ہیں کہ جو ہمیں دوسروں کی برائیوں پہ کوئی ایک ایسا ایکشن لینے پہ مائل کر دیں کہ کل کہہ سکیں کہ اللہ تعالیٰ، واقعی ہم امت وسط کے لوگ تھے کہ جنہوں نے دنیا کی گندگیوں کو مٹایا، اور ینہون عن المنکر کا فریضہ جو تو نے ہمیں دیا تھا اس کو ہم نے تیری دی ہوئی توفیق کے مطابق کرنے کی کوشش کی۔ آگے سے حضرت موسیٰ کا قصہ ہے۔ وَلَقَدْ أَرْسَلْنَا مُوسَىٰ بِآيَاتِنَا وَسُلْطَانٍ مُبِينٍ، اور یقیناً ہم نے موسیٰ کو اپنی آیات اور روشن دلیلوں کے ساتھ بھیجا فرعون اور اس کے سرداروں کی طرف، پھر بھی ان لوگوں نے فرعون کے احکام کی پیروی کی، اور فرعون کا کوئی حکم درست تھا ہی نہیں۔ وہ تو قیامت کے دن اپنی قوم کا پیش رو ہو کر ان سب کو دوزخ میں لے جا کر کھڑا کر دے گا۔ وہ بہت ہی برا گھاٹ ہے جس پر یہ لا کھڑے کیے جائیں گے۔ ان پر تو دنیا میں بھی لعنت چپکا دی گئی، اور قیامت کے دن بھی برا انعام ہے جو دیا گیا۔ ذالک من انباء القرى، بستیوں کی یہ بعض خبریں جنہیں ہم تیرے سامنے فرما رہے ہیں، ان میں سے بعض تو موجود ہیں اور بعض کی فصلیں کٹ چکی۔ ہم نے ان پر کوئی ظلم نہیں کیا، بلکہ خود انہوں نے ہی اپنے اوپر ظلم کیا، اور انہیں ان کے معبودوں نے کوئی فائدہ نہ پہنچایا جنہیں وہ اللہ کے سوا پکارا کرتے تھے جبکہ تیرے پروردگار کا حکم نہ پہنچا، بلکہ اور ان کا نقصان ہی انہوں نے بڑھا دیا۔ تیرے رب کی پکڑ کا یہی طریقہ ہے جبکہ وہ بستیوں کے رہنے والے ظالموں کو پکڑ करता है। बेशक इसकी पकड़ दुख देने वाली और निहायत सख्त है। यकीनन इसमें उन लोगों के लिए निशान इबरत है जो क्यामत के दिन से डरते हैं, और वो दिन जिसमें सब लोग जमा किए जाएंगे, और वो दिन वो है जिसमें सब लोग हाजिर किए जाएंगे। ये थी आयत नंबर 96 से 104। इनका उनवान है, तेरे रब की पकड़ बड़ी शदीद है। अल्लाह ताला ने पिछली कौमों को जो मिटा दिया वो असल में इसी बात की दलील थी कि अल्लाह ताला इस दुनिया को फसाद और गंदगी से पाक रखना चाहते हैं। जब लोग अल्लाह के हुक्मों से हटके जिंदगी बसर करते हैं तो फिर अल्लाह ताला ऐसे लोगों को वाइप आउट करता है। आप सारा दिन घर में यही काम कर रही होती हैं, कोई चीज़ जो खराब हो जाए, जो बिगड़ जाए, आप उसको उठा के ट्रैश में डाल देती हैं। इसलिए इन किस्सों को पढ़ते और सुनते वक्त हमारे दिल में हल्का भी ये ख्याल ना आए कि अल्लाह ताला ने इन पे जुल्म किया। इसका दूसरा टॉपिक भी आप लिख सकते हैं कि खुद अपने पाँव पर कुल्हाड़ी मारने वाले। फिर ऐसे लोगों को कौन बचाएगा? ये अल्लाह ताला की रहमत है कि उसने ऐसे लोगों के साथ साथ उन लोगों को भी नहीं पकड़ लिया कि जो इन चीजों से बचे हुए थे। इसी से पता चलता है कि किसी की पकड़ का या किसी को बचाने का फैसला कोई अचानक फैसला नहीं होता। अल्लाह ताला इसके पीछे एक खास पैगाम देते हैं लोगों को कि तुम इस दुनिया में तभी तक महफूज हो जब तक अल्लाह तुम्हें महफूज रखे, और जो अल्लाह के हुक्मों के खिलाफ चलेगा वो पकड़ा जाएगा। क्या ये मुमकिन नहीं था कि हम झूठ बोलें और एकदम हमारी जुबान कट जाए, गलत चीज देखने लगे और एकदम आंखों के अंदर कोई सुलाहें फिरने लगे? हो सकता था, लेकिन अल्लाह ताला ये नहीं करता, मोहलत देता है। लेकिन जब लोग इस मोहलत का गलत इस्तेमाल करते हैं तो फिर नतीजा क्या होता है कि फिर अल्लाह ताला उन चीजों को उठा लेता है। यौम याती ला तकल्लमु नफ्सुन इल्ला बिइज़्निही फमिन्हुम शकीय्युन व सईद। जिस दिन वो आ जाएगी मजाल न होगी कि अल्लाह की इजाजत के बगैर कोई बात भी कर ले, सो इनमें से कोई बदबख्त होगा और कोई नेकबख्त होगा। अल्लाह हमें बदबख्त न करना। लेकिन जो बदबख्त हुए वो दोजख में जाएंगे, वहां चीखेंगे चिल्लाएंगे, वो वही हमेशा रहने वाले हैं जब तक आसमान और जमीन बरकरार रहे, सिवाय उस वक्त के जो तुम्हारा रब चाहे। यकीनन तेरा रब जो कुछ चाहे कर गुजर है। लेकिन जो नेक बख्त किए गए वो जन्नत में होंगे जहाँ हमेशा रहेंगे जब तक आसमान और जमीन बाकी रहे, मगर जो तेरा परवरदिगार चाहे ये बेइंतहा बख्शिश है। इसलिए आप इन चीजों के बारे में शक और शुबे में ना पड़े जिन्हें ये लोग पूज रहे हैं। इनकी पूजा तो इस तरह है जिस तरह इनके बाप दादाओं की इससे पहले थी, ताहम इन सबको इनका पूरा पूरा हिस्सा बगैर किसी कमी के देने वाले हम ही हैं। ये थी आयत नंबर 105 से 109। इसका उन्वान लिखेंगे, माजी के आईने में मुस्तकबिल को देखो। यहाँ हमने जन्नत और जहन्नुम में जाने की बात देखी। पिछले अंबिया कराम के किस्से जो हमने पढ़े और सुने, इसको पढ़ने के बाद हमें ये बात का पूरा यकीन हो जाना चाहिए कि जिस तरह दुनिया में छोटी छोटी कयामतें बरपा करके दुनिया में से कुछ लोगों को हटा दिया गया, अजाबों का शिकार कर दिया गया और कुछ को बचाया गया, तो कयामत के दिन भी यही कुछ होने वाला है। अगर हमें इस बात का यकीन आ जाए तो हम आज के हालात में भी, इस दौर में भी आने वाली आसमानी आफात से सबक ले सकते हैं, और अगर सबक ना लेना चाहें तो इंसान कोई भी तसल्ली दे के अपने आप को मुतमईन कर सकता है। कभी इनफरादी तौर पे अल्लाह की निशानियां आती हैं, कभी इज्तमाई तौर पे आती हैं। अकलमंद वो है जो इन निशानियों से फायदा हासिल कर ले। आखिरी हिस्सा है, पढ़ेंगे सूरत के आखिर तक। वलकद आतैना मूसल किताब। यकीनन हमने मूसा अलैहिस्सलाम को किताब दी, फिर इसमें इख्तलाफ किया गया। अगर पहले ही आपके रब की बात सादर ना हो गई होती तो यकीनन इनका फैसला कर दिया जाता। इन्हें तो इसमें सख्त शुबा है। यकीनन इनमें से हर एक जब इनके रूबरू जाएगा तो आपका रब इसे इनके अमाल का पूरा पूरा बतला देगा। बेशक वो जो कर रहे हैं इनसे वो बाखबर है। फस्तकीम कमा उमिरता, बस आप जमे रहिए जैसा कि आपको हुक्म दिया गया है, और वो लोग भी जो आपके साथ तौबा कर चुके हैं, खबरदार तुम हद से न बढ़ना। अल्लाह तुम्हारे तमाम आमाल का देखने वाला है। देखो जालिमों की तरफ हरगिज़ न झुकना, वरना तुम्हें भी दोजख की आग लग जाएगी और अल्लाह के सिवा और तुम्हारा मददगार न खड़ा हो सकेगा और न तुम मदद किए जाओगे। वाकिमिस्सलात, दिन के दोनों सिरों में नमाज पढ़ो और रात की कई सातों में भी। यकीनन नेकियां बुराइयों को दूर कर देती हैं। ये नसीहत है नसीहत पकड़ने वालों के लिए। वस्बिर फइन्नल्लाहा युदीउ अजरुल मुहसिनीन, आप सब्र करते रहिए, यकीनन अल्लाह तआला नेकी करने वालों का अजर ज़ाया नहीं करता। बस क्यों ना तुम में से पहले ज़माने के लोगों में से ऐसे अखले खैर लोग हुए जो ज़मीन में फसाद फैलाने से रोकते, सिवाय इन चंद के जिन्हें हमने इनमें से निजात दी थी। जालिम लोग तो इस चीज़ के पीछे पड़ गए जिसमें इन्हें आसूदगी दी गई थी और वो गुनाहगार थे। बमा काना रब्बुकल युहलिकल कुरा बिज़ुल्मिन वअहलुहा मुस्लिहून। आपका रब ऐसा नहीं कि किसी बस्ती को जुल्म से हलाक कर दे और वहाँ के लोग नेकुकार हों। अगर आपका परवरदिगार चाहता तो सब लोगों को एक ही रख पर एक गिरोह कर देता, वो तो बराबर इख्तलाफ करने वाले ही रहेंगे। बजुस इनके जिन पर आपका रब रहम फरमाए, इन्हें तो इसीलिए पैदा किया गया। और आपके रब की ये बात पूरी है कि मैं जहन्नुम को जिन्नों और इंसानों सबसे पुर कर दूंगा। रसूलों के सब अहवाल हम आपके सामने आपके दिल की तस्कीन के लिए बयान फरमा रहे हैं। आपके पास इस सूरत में भी हक पहुँच चुका है जो नसीहत और वास है मोमिनों के लिए। ईमान न लाने वालों से कह दीजिए कि तुम अपने तौर पर अमल किए जाओ, हम भी अमल में मशगूल हैं। वंतजिरू इन्ना मुंतजिरून, तुम भी इंतजार करो, हम भी मुंतजिर हैं। वलिल्लाहि गैबुस समावाति वल अर्द, जमीनों और आसमानों का इल्मे गैब अल्लाह ही को है। तमाम मामलात का रजू भी इसी की तरफ है। बस तुझे इसी की इबादत करनी चाहिए और इसी पर भरोसा रखना चाहिए। तुम जो कुछ कर रहे हो इससे अल्लाह ताला बेखबर नहीं है। ये है आयत नंबर 110 से 123, 110 से 123। इसका उनवान है फसाद का खात्मा मतलूब है। दूसरा टॉपिक लिखेंगे दिन का आगाज और इख्तिताम अल्लाह की याद से करो। अल्लाह ताला ने अंबिया कराम के हालात बयान करने के बाद हम सबको नसीहत लेने की दावत दी। जो बंदा तारीख को हिस्ट्री को इस अंदाज से पढ़े कि उससे अपने लिए इबरत और नसीहत ले सके, वही असल में उससे फायदा उठाने वाला है। और अगर इन चीज़ों को इंसान इस तरह से पेश कर दे कि बस ये चीज़ें किसी के हालात का बस एक तذکرہ था और उनकी तरक्कियों की बात और उनकी आबादियों की बात, तो ये तो ऐसे ही है कि किसी चीज़ से असल फायदा लेने की बजाय उसके नुकसान पे आ जाना। पूरी सूरत हूद का खुला ऐसा क्या था? फसाद का खात्मा। आपने शुरू में देखा था कि दो तरह के लोग थे, एक साफ सुथरे और एक गंदे लोग। और ऐसे लोग जो अल्लाह के नबियों के साथ बचा लिए जाते थे, ये वो लोग थे जो इस मुआशरे के अंदर से ताफुन को दूर करने वाले थे। लेकिन वो लोग जो किसी भी सोसाइटी के अंदर अल्लाह के कानून को छोड़कर फसाद फैलाने वाले बन जाएं, फिर ऐसे लोगों को अल्लाह ताला वाइप आउट करता है। यही हर नबी की जिंदगी में हुआ और यही क्यामत के दिन होने वाला है। अल्लाह ताला से दुआ करते हैं कि हमें कारामत बना दे और हम ऐसे बन जाएं कि कहीं गंदे और फसादी लोगों में ना शामिल हो जाएं, कि क्यामत के बड़े हमले के बाद या क्यामत के उस मार्के के बाद फिर हमें अल्लाह ताला जहन्नुम के कूड़ा करकट में डाल के इस दुनिया को हमसे पाक कर दे।